यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको 79 महासभाको साधारण बहसको उद्घाटन सत्रमा सहभागी, राष्ट्र प्रमुख एवं सरकार प्रमुखहरूसँग भेटवार्ता पनि जारी। प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको सकुशल रिहाईका लागि प्रयास गर्न अन्तर्राष्ट्रिय समुदायसँग परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबाको आग्रह। यसै महिनाभित्र 270.3 मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोड़िने। नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोषको मूल्यांकन। अन्तरिम सरकारलाई पूर्ण रूपमा साथ दिने बंगलादेशका सेना प्रमुखको भनाई। र घरेलु मैदानमा अर्को महिना आयोजना हुने साफ महिला च्याम्पियनशीपका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। संयुक्त राष्ट्र संघको 79 महासभामा भाग लिने क्रममा अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले महासभाको अधिवेशन तथा द्विपक्षीय भेटवार्तामा व्यस्त हुनुहुन्छ। त्यसक्रममा प्रधानमन्त्री ओलीले आज बिहान फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टफसँग भेटवार्ता गर्नुभएको छ। राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा नेपाल र फिनल्याण्ड सम्बन्धका विविध पक्षमा छलफल भएको थियो। त्यस्तै प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताका बीच पनि आज भेटवार्ता भएको छ। दुवै भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा लगायत सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री केपी शर्मा ओली र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिका सहायता संस्था यूएसएआईडीका प्रमुख सामन्त पावरबीच हिजो भेटवार्ता भएको छ। राष्ट्रसंघीय नियोगमा उहाँहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री ओली हिजै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मुख्यालयमा आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो। त्यसअघि प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको 79 महासभाको साधारण बहसको उद्घाटन सत्रमा सहभागी हुनुभयो। प्रधानमन्त्री ओलीले विभिन्न शक्ति राष्ट्रका प्रमुखहरूको सम्बोधनका क्रममा सभामा भाग लिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई स्वदेशमा फर्केर रोजगारीको अवसर सिर्जना गर्न आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको वर्ल्ड लिडर्स फोरममा गरीबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा अघि सारिएको स्पष्ट पार्नुभयो।
Substantial strides in improving the socio-economic conditions of our people. As we look to the future, our national aspiration remains the guiding mantra, prosperous Nepal, happy Nepali. This vision aims to create a society where poverty is eradicated. All are benefited from development and every individual lives with dignity and hope.
नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा विषयक संवादमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालबाट विदेश गएका विद्यार्थी र युवाहरूको मात्रै संख्या बाहिर आउने गरेको तर विदेशबाट स्वदेश फर्किएर काम गरिरहेकाहरूको हिसाब नभएको भन्नुहुँदै स्वदेश फर्कने क्रम पनि बढ़ेको जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले रोजगारीका अवसरका लागि नेपाल सरकारले साना साना उद्योग र स्टार्टअप जस्ता कार्यक्रमहरू ल्याएको जानकारी दिनुहुँदै युवाहरू बिना मुलुकको रूपान्तरण गर्न सकिँदैन भन्नेमा आफू स्पष्ट रहेको बताउनुभयो। उहाँले युवालाई राष्ट्र निर्माणमा एकजुट हुन आग्रह पनि गर्नुभयो। प्रधानमन्त्री ओलीले आफूले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्णायक भूमिका निर्वाह गरेका संसदका दुई ठूला दलसहितको सरकारको नेतृत्व गरेको अवगत गराउनुहुँदै सुशासन र पारदर्शिता कायम गर्ने संकल्प वर्तमान सरकारले लिएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले यूएसएआईडी र युनिसेफले आयोजना गरेको लीड फ्री फ्यूचर पार्टनरशिप लन्च एण्ड प्लेजिङ इभेन्टलाई हिजै सम्बोधन गर्नुहुँदै लीड मुक्त अभियानमा ऐक्यबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपालले पहिलेदेखि नै लीडको प्रयोगका कारण बालबालिकाको स्वास्थ्यमा असर परेको बुझाइसहित त्यसलाई मुक्त गर्ने नीति कार्यान्वयन गर्दै आएको र हालै संसदमा खाद्य सुरक्षा सम्बन्धी विधेयक पनि ल्याएको जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै नेपालीलाई आफ्नै गाउँठाउँमा गुणस्तरीय स्वास्थ्य र शिक्षा पुर्याउन सरकार क्रियाशील रहेको बताउनु भएको छ। पर्साको पटेरवा सुगौली गाउँपालिकामा आधारभूत अस्पतालको उद्घाटन गर्नुहुँदै हिजो सभापति देउवाले स्वास्थ्य र शिक्षामा नेपाल आत्मनिर्भर बन्न सक्ने वातावरण बन्दै गएको बताउनुभयो। सभापति देउवाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने काम छिटो छरितो र पारदर्शी ढंगले सम्पन्न गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो। कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले समानुपातिक समावेशी व्यवस्थाका कारण मुलुकमा पछि परेको समुदाय राज्यको मूलधारमा पुग्ने क्रम पछिल्लो दिनमा बढ़ेको बताउनुभयो। कानून मन्त्री चौरसियाले जनतालाई अधिकार सम्पन्न गर्न संविधान संशोधन गर्न तयार रहेको पनि स्पष्ट पार्नुभयो। नेपाली कांग्रेसका नेता रमेश रिजालले मध्यस प्रदेश विकासमा पछि परेको बताउनुहुँदै जनताको खबरदारी र असल काममा जनताको साथले विकास अगाडि बढ़ाउन सकिने बताउनुभयो। पटेरवा सुगौली गाउँपालिकामा निर्माण गरिएको 1500 अस्पतालबाट पर्साको ग्रामीण क्षेत्रका बासिन्दाले सहज रूपमा उपचार सेवा पाउने अपेक्षा गरिएको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा न्यूयोर्कमा रहनुभएकी परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले प्यालेस्टाइनी समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको सकुशल रिहाईका लागि प्रयास गरिदिन विश्व समुदायसँग आग्रह गर्नुभएको छ। असंलग्न आन्दोलन नामको मन्त्रीस्तरीय बैठकमा उहाँले जोशीको रिहाईका लागि विश्व समुदायको ध्यानाकर्षण गराउनुभयो। नेपाल सरकार विपिन जोशीको रिहाईको प्रतीक्षामा रहेको बताउनुहुँदै उहाँले त्यसका लागि सहयोग गर्न विश्व समुदायसँग अपील गर्नुभयो। गत अक्टोबर 7 हमास समूहद्वारा इजरायलमा भएको आक्रमणमा 10 नेपालीको ज्यान गएको थियो। आक्रमणका क्रममा हमासले जोशीलाई नियन्त्रणमा लिएको थियो। सरकारले उक्त हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाईको माग गर्दै आएको पनि परराष्ट्र मन्त्रीले त्यस क्रममा जानकारी दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले नेपालको प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको पनि अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिनुभएको छ। अमेरिकाको न्यूयोर्कमा महिला राजनीतिक नेताहरूको उच्चस्तरीय सम्मेलनलाई हिजै सम्बोधन गर्नुहुँदै उहाँले विगत सम्झदा नेपालको निकै कालीलाग्दो अवस्था भए पनि पछिल्ला वर्षहरूमा सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यका क्षेत्रमा नेपालले प्रगति गरिरहेको जानकारी दिनुभयो। विगतमा असुरक्षित गर्भपतनका कारण नेपालका कैयौं महिलाको ज्यान जाने गरेको, उनीहरू कानूनी कार्यवाहीको भागीदार बन्नु परेको र कैयौं महिना जेल पर्ने गरेको प्रसंग पनि उहाँले त्यस क्रममा सुनाउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाको राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा राष्ट्रपति अनुरा दिशा नायकालाई बधाई दिनुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत शुभकामना तथा बधाई दिनुहुँदै प्रधानमन्त्रीले राष्ट्रपतिको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले राष्ट्रपति दिशा नायकाको कार्यकालमा दुई देशबीचको मित्रता र आपसी सहयोग अझै प्रगाढ़ हुने विश्वास पनि व्यक्त गर्नुभएको छ। आन्तरिक विवादमा फँसेको नागरिक उन्मुक्ति पार्टीले आन्तरिक विवाद मिलेको जनाएको छ। पार्टीका संस्थापक एवं अध्यक्ष रेशम चौधरी र चौधरीकी पत्नी समेत रहनुभएकी पूर्व अध्यक्ष रंजिता श्रेष्ठ चौधरी बीच विवाद चर्किएपछि लामो समयदेखि बस्न नसकेको सो पार्टीको बैठकको मिति तय गर्दै दुवैद्वारा हिजो जारी विज्ञप्तिमा विवाद मिलेको उल्लेख गरिएको छ। विज्ञप्तिमा महाधिवेशनबाट निर्वाचित र पुरानो केन्द्रीय समितिको संयुक्त बैठक असोज 18 र 19 गते बोलाइएको जनाइएको छ। महान पर्व दशैंमा काठमाण्डुबाट घर जानका लागि शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ। यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच हिजो भएको छलफलपछि असोज 12 गते शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुला गरिने निर्णय गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो। यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रूट परमिट खुला गर्ने तर कुनै बाटोको विशेष प्रकृतिका कारण सवारी साधन चल्न निषेध गरिएको अवस्थामा सार्वजनिक सवारी साधनको बन्देज कायम रहने यातायात व्यवस्था विभागले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वका समयमा बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्य वृद्धि गर्नेलाई सरकारले कड़ा कार्यवाही गर्ने स्पष्ट पार्नुभएको छ। धनगढ़ीमा हिजो आयोजित अन्तर्क्रिया कार्यक्रममा मन्त्री भण्डारीले मूल्य वृद्धि कृत्रिम अभाव र मिसावट नियन्त्रण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। मन्त्री भण्डारीले उपभोक्ताको गुनासो नआउने गरी बजार अनुगमन कार्यलाई तीव्रता दिन पनि आफूले माथतका निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो। नेपालको तराई मधेस क्षेत्रमा बसोबास गर्ने थारू तथा महिला समुदाय मधेसी समुदायका महिलाहरूद्वारा आफ्ना सन्तानको दीर्घायु सुस्वास्थ्य सफलता एवं पारिवारिक सुख शान्तिका लागि भगवानको पूजा आराधना गर्दै मनाइने जितिया पर्व आज मनाइँदैछ। आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन थारू तथा मधेसी महिला कठोर उपवास बसेर जितिया पर्व मनाउने गर्दछन्। राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वले समाजमा आपसी सम्मान सद्भाव र सहिष्णुताको भावना जागृत गर्न मद्दत पुर्याउने बताउनु भएको छ। जितिया पर्वका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले नेपाली मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र सम्वर्धन गर्नमा सबै जुट्नुपर्ने बताउनुभयो। त्यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विभिन्न तिथिहरूमा गरिने पूजापाठ र अनुष्ठानहरूले नागरिकबीच सामूहिकता र एकतालाई बढ़ावा दिनुका साथै व्यक्तिको मन वाणी र कर्ममा पवित्रता एवं शुद्धताको संचार गर्ने भावनाले अभिवृत गर्ने बताउनु भएको छ। उहाँले व्यक्तिमा असल संस्कार व्यवहार र सामाजिकताको पृष्ठपोषण गर्न जितिया पर्वले सघाउ पुर्याउने विश्वास पनि व्यक्त गर्नु भएको छ। यसै महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत आयोजनाबाट उत्पादन भएको 270.3 मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोड़िने भएको छ। लामो समयदेखि विवाद देखिँदै आएको सिन्धुपाल्चोकको मध्य भोटीकोशी जलविद्युत आयोजनाको 102 मेगावाट तथा रसुवाको रसुवागढ़ी जलविद्युत आयोजनाबाट उत्पादित 111 मेगावाट, माथिल्लो सान्जेनको 14.8 मेगावाट र सान्जेन जलविद्युत आयोजनाको 42.5 मेगावाट विद्युत यसै महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीले जानकारी दिनुभएको छ। हिजो रसुवाका विभिन्न जलविद्युत आयोजना प्रसारण लाइन र सब स्टेशनको स्थलगत निरीक्षण गर्नुहुँदै उहाँले बराबरको नोक्सानी भएकाले तीव्र गतिमा निर्माण सम्पन्न गरी यसै महिनाभित्र ती विद्युत राष्ट्रिय ग्रिडमा जोड़िने जानकारी दिनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले तराई मधेसमा दाइजो र बाल विवाह न्यूनीकरणका लागि सबैले भूमिका खेल्नुपर्ने बताउनु भएको छ। राजविराजमा हिजो आयोजित अन्तर्क्रियामा उहाँले तराई मधेसका जिल्लाहरूमा दाइजो र बाल विवाह दुःखद समस्याका रूपमा रहेको उल्लेख गर्नुहुँदै यस विरूद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले देशको राजनीतिक आर्थिक एवं सामाजिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा एमाले सहकार्य गरेको बताउनु भएको छ। पोखरामा हिजो आयोजित कार्यक्रममा मन्त्री पाण्डेले देशलाई सही दिशामा डोर्याउन सरकार सचेत र संवेदनशील भई अन्य दलहरूलाई पनि सँगै लिएर हिँड्न चाहेको बताउनुभयो। मन्त्री पाण्डेले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन विदेशी एयरलाइन्स कम्पनीहरूसँग आफूले कुरा गरिरहेको पनि जानकारी दिनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विकास निर्माणको काममा सबै राजनैतिक दलहरू एकजुट भई अघि बढ़नुपर्ने बताउनुभयो। उहाँले संघीयताको कार्यान्वयनका लागि सबै दलहरू गम्भीर हुनुपर्ने धारणा राख्नुभयो। हिजो पर्सामा आयोजित कार्यक्रममा उहाँले स्थानीय सरकारलाई सकारात्मक एजेण्डासहित संघ सरकारसँग सहकार्य गर्न पनि आग्रह गर्नुभयो। संघीय प्यारोल बोर्डको बैठकले 179 कैदीलाई प्यारोलमा राख्न सम्बन्धित जिल्ला अदालतलाई सिफारिश गरेको छ। महान्यायाधिवक्ताको कार्यालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता रमेश पडालले बोर्डको बैठकले 179 कैदीलाई प्यारोलमा राख्ने निर्णय गरी सम्बन्धित जिल्ला अदालतलाई सिफारिश गरेको जानकारी दिनुभयो। बोर्डले गरेको निर्णय सिफारिश कार्यान्वयन व्यवस्थापन विभागबाट जिल्ला अदालतमा पेश भई अदालतबाट सदर भएपछि कैदीहरू जेलबाट निस्किएर निश्चित आचरणमा बस्नुपर्ने कानूनी व्यवस्था गरिएको छ। बोर्डले हालै गरेका 179 सहित 814 कैदीलाई प्यारोलमा छोड्ने निर्णय यसअघिदेखि हालसम्म भएको छ। सिस्नेरी दक्षिणकाली सड़क खण्डको सिस्नेरी दक्षिणकाली छैमले खण्ड कालोपत्री गर्ने भएकाले दक्षिणकाली र छैमले सड़क खण्ड असोज 19 गतेसम्म यातायात सञ्चालनमा त्यहाँ रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सवारी साधनलाई यसबीच वैकल्पिक मार्ग कुलेखानी फाखेल त्यसै गरी माता तीर्थ त्यस्तै कान्ति लोकपथ त्रिभुवन राजपथ तथा नारायणगढ़ मुगलिङ सड़क खण्डबाट सञ्चालन गर्न प्रहरीले आग्रह पनि गरेको छ। संघीय संसदको संसदीय सुनवाई समितिले श्रीलंका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अस्वीकृत गरेको छ। समितिको हिजो बसेको बैठकले प्रस्तावित राजदूत भट्टराईको नियुक्तिका लागि आवश्यक शैक्षिक योग्यता सम्बन्धी कागजात उपलब्ध नभएको र प्रस्तावित व्यक्ति स्वयंले नाम फिर्ता लिन निवेदन दिएको अवस्थामा उहाँको नाम सर्वसम्मतिबाट अस्वीकृत गरेको समितिले जनाएको छ। हिजै प्रस्तावित राजदूत भट्टराईले आफ्नो नियुक्ति प्रक्रिया अघि नबढ़ाउन समितिमा निवेदन दिनुभएको थियो। प्रस्तावित राजदूतको निवेदन समेतलाई आधार मानेर समितिले नाम अस्वीकृत गरेको समितिका सदस्य श्याम घिमिरेले जानकारी दिनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देशमा सुशासन कायम गर्नका लागि राजनीतिक नेतृत्वमा इमानदारी त चाहिने बताउनु भएको छ। लुम्बिनी प्रदेश सरकारले हिजो आयोजना गरेको सुशासन प्रवर्धन तथा भ्रष्टाचार नियन्त्रण सम्बन्धी पाँच वर्षीय रणनीतिक कार्ययोजनाको मस्यौदामाथिको छलफलमा बोल्नुहुँदै उहाँले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न राजनीतिक नेतृत्वमा इमानदारी जरूरी हुने उल्लेख गर्नुभयो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मोरङ जिल्लामा मौरी जोन कार्यक्रम सञ्चालनमा आएको छ। जिल्लाका विभिन्न सत्रवटा पालिका मध्ये चालू आर्थिक वर्षदेखि पाँचवटा नगरपालिका र तीनवटा गाउँपालिकाका गरी 46 ओडामा मौरी जोन कार्यक्रम सञ्चालनमा ल्याइएको विराटनगर संवाददाता कुमोद अधिकारी बताउँछन्।
री उर्लाबारी रेटाङ सुन्दर हरेचा बेलबारी कानेपोखरी तथा मिकलाङजुङ लगायतका पालिकामा जोन सञ्चालनमा आएको हो। प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइ विराटनगरका प्रमुख मनोज यादवका अनुसार गुणस्तर मह उत्पादन, महको बजारीकरण, प्रशोधन भण्डारण तथा ब्रान्डिङ र निर्यातमा जोड़ दिने उद्देश्यले कार्यक्रम सञ्चालनमा आएको हो।
उत्पादन पछिका क्रियाकलाप जति छन् यो प्रशोधन गर्ने, ब्रान्डिङ गर्ने, बजारीकरण गर्ने, उचित भण्डारण गर्ने अनि यसलाई लाग्ने अन्य पूर्वाधार सामूहिक रूपले सबै किसानहरूलाई गोलबद्ध गरेर सबै उद्यमीहरूलाई गोलबद्ध गरेर संयुक्त रूपले चाहिँ कम लागतमा धेरै मुनाफा दिन सक्ने र वातावरणलाई समेत सन्तुलनमा राख्ने यी कुराहरूलाई ध्यान दिँदै हामी यो कार्यक्रमलाई अगाडि बढाउने तयारीमा लागिसकेका छौँ।
मौरी पालक किसानले 3 वर्षदेखि जोन माग गर्दै आएका थिए। यस अघि केही पालिकाहरूमा मौरी ब्लक कार्यक्रम सञ्चालनमा आएको थियो। जोन सञ्चालनमा आएपछि प्राविधिक लगायत विभिन्न सहयोग पाउनेमा आफूहरू विश्वस्त रहेको विराट मौरी तथा उत्पादक स्रोत केन्द्रका सञ्चालक रेवती कुमार तिमसिनाको भनाइ छ।
पहिलो कुरा त किसानहरूको उत्पादन क्वालिटी व्यवस्थित गर्न जरुरी छ। मौरीको चाहिँ संख्या अहिले पनि न्यून छ। यो परियोजनाबाट हामीले के आश गरेका छौँ भने मार्केटिङको हिसाबले किसानहरूको मह अहिले पनि डम्पिङ भइरहेछ, ठूला किसानहरूको मह बिक्री भइरहेको छ। अब हाम्रोमा आउने भनेको मूल गरी भारतीय मह हो, त्यस्तै चाइनाबाट पनि मह आउँछ, अरू मुलुकबाट पनि मह आउँछ, तर यहाँको प्रत्यक्ष असर चाहिँ भारतीय उत्पादनले सजिलैसँग गर्न सक्छ। त्योसँग प्रतिस्पर्धा गर्न सक्ने खालको किसानको क्यापेसिटी बिल्डिङ गर्न पनि जरुरी छ।
अन्य जोनहरू जस्तै मौरी जोनले पनि फाइदा पुर्याउने सुन्दर हरेचा नगरपालिका वार्ड नम्बर 4 मौरी पालक किसान नवीन दाहालको भनाइ छ।
पिछाडिएका कृषकहरूका लागि यो जोन हुनु त अति राम्रो कुरा हो। हामीले उत्पादन गरेको चिजहरू सहज रूपमा बजारीकरण गर्नलाई, प्रशोधन गर्नलाई सबै पालिकाहरूमा पनि गर्नु पर्यो, त्यसलाई चाहिँ राज्यले निरन्तरता दिनु पर्यो। बाह्य प्रोडक्टहरूलाई रोकेर नेपाली प्रोडक्टहरूलाई प्रोत्साहन गर्न यो जोनले सहयोग गरोस् भन्ने अपेक्षा हामीले राखेका छौँ।
5 वर्षसम्म सञ्चालनमा आउने यो कार्यक्रमले सूचीकृत भएर छरोटमा परेका किसानलाई मौरी पालनका लागि उत्पादनमा 50% र मेसिनरी औजारमा 85% अनुदान दिने व्यवस्था छ। परियोजनाले अहिले मौरी पालक किसानको आवेदन लिने र सूचीकृत गर्ने काम गर्दै आएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
कञ्चनपुर जिल्ला कारागारमा क्षमताभन्दा बढ़ी कैदी बन्दी राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ। महिला र पुरूषका लागि 125 बन्दी राख्ने क्षमता भएको कञ्चनपुर कारागारमा अहिले 534 कैदीबन्दी राखिएको छ। अहिले कारागारमा 14 महिला र 520 पुरूषलाई राखिएको कारागार कार्यालयका प्रमुख माया कुमारी बस्नेत थापाले जानकारी दिनुभयो। कञ्चनपुर कारागारमा सबैभन्दा बढ़ी लागू औषध मुद्दाका कैदी छन्। खानेपानी मन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाट स्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माण परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको हिजो स्थलगत निरीक्षण अनुगमनका क्रममा मन्त्री यादवले काठमाडौँ उपत्यकामा शहरीकरणसँगै बढ़दै गएको फोहोर पानीको व्यवस्थापनका लागि परियोजना महत्वपूर्ण हुने बताउनुभयो। देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबाट पुरस्कृत वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले पुरस्कारबाट प्राप्त रकम वीर अस्पतालमा मृगौलाको उपचार गराइरहेका पत्रकार पीबी दियालीलाई हिजो हस्तान्तरण गर्नुभएको छ। दृष्टि साप्ताहिकका सम्पादक पत्रकार श्रेष्ठ र रोटरी क्लब अफ काठमाडौँ वेस्टका प्रेसिडेन्ट देश कुमार श्रेष्ठले 1,82,000 चेक वीर अस्पतालमा पुगेर दियालीलाई हस्तान्तरण गर्नुभयो। केही अन्तर्राष्ट्रिय समाचार। बंगलादेशका सेना प्रमुख बकार उज जमानले मुलुकमा 1-1.5 वर्षभित्र लोकतन्त्र पुनस्थापित हुने गरी अन्तरिम सरकारले अगाडि बढ़ाउने योजनालाई त्यहाँको सेनाले पूर्ण रूपमा साथ दिने बताउनु भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा सेना प्रमुख जमातले अन्तरिम सरकारले तोकेको समय सीमाभित्र आम निर्वाचन गराउन सेनाले पूर्ण रूपमा साथ दिने दोहोर्याउनुभयो। उहाँले राजनैतिक दलहरूले पनि धैर्यपूर्वक अन्तरिम सरकारलाई समर्थन गर्नुपर्ने धारणा राखेको अन्तर्राष्ट्रिय संचार माध्यम रोयटर्सले जनाएको छ। भारतको मध्यप्रदेशको दमोह जिल्लामा हिजो साँझ ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा 7 जनाको मृत्यु भएको छ भने 3 जना गम्भीर घाइते भएका छन्। जिल्लाको ग्रामीण प्रहरी चौकीको क्षेत्राधिकारमा पर्ने समन्ना गाउँ नजिकै भएको दुर्घटनाका घाइतेहरूलाई थप उपचारका लागि अस्पताल पुर्याइएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रवक्ताले श्रीलंका लागि आफ्नो विवादास्पद 2 अर्ब 90 करोड़ डलरको उद्धार कार्यक्रमबारे मुलुकको नयाँ सरकारसँग छलफल गर्न तयार रहेको बताएका छन्। मुलुकको पहिलो वामपन्थी राष्ट्रपतिका रूपमा शपथ लिनुभएका अनुराग कुमारा दिशानायकले अलोकप्रिय कार्यक्रम कटौतीका उपायहरू ल्याएको सम्झौताबारे पुनः वार्ता गर्न चाहेकाले अन्तर्राष्ट्रिय मुद्रा कोष तयार रहेको कोषका प्रवक्ताले उल्लेख गरेका छन्। वाशिङटन स्थित आईएमएफका प्रवक्ताले उद्धार कार्यक्रमको आवधिक समीक्षालाई नयाँ सरकारसँग आईएमएफ समर्थित कार्यक्रमको तेस्रो समीक्षाका समयबारे आफूहरूले चाँडै छलफल गर्ने जानकारी पनि दिनुभएको छ। अब आर्थिक समाचार।
अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले नेपालको अर्थतन्त्रमा सुधारको प्रारम्भिक संकेत देखिएको बताएको छ। आईएमएफको श्रीलंका लागि आवासीय प्रतिनिधि सारवत जहाँको नेतृत्वमा यही सेप्टेम्बर 11 देखि 22 तारीकसम्म नेपाल भ्रमणमा रहेको आईएमएफको टोलीले सुधारको संकेत देखिए पनि नेपालका अझै केही क्षेत्रमा सुधारको पहल आवश्यक भएको औल्याएको छ। भ्रमण टोलीले विज्ञप्ति जारी गर्दै क्षेत्रगत सुधारका लागि नेपालले थप कदम चाल्नुपर्ने सुझाएको छ। विदेशी मुद्रा संचित बढ़नुमा विप्रेषण आप्रवाह बढ़नु, पर्यटन क्षेत्र लयमा फर्किनु र वैदेशिक व्यापारमा आयातको अंश घट्नु जस्ता कारणले अर्थतन्त्र सुधारका शुरूआती संकेतहरू देखिए पनि त्यसलाई गति दिन नेपालले अझै धेरै महत्वपूर्ण काम गर्नुपर्ने सुझाव आईएमएफले दिएको छ। नेपालको पहिलो गवर्नर हिमालय शमशेर राणाको स्मृतिमा नेपाल राष्ट्र बैंकले हिमालय शमशेर स्मृति प्रवचन कार्यक्रम मंगलबार शुरू गरेको छ। नेपाल राष्ट्र बैंकका संस्थापक गवर्नर हिमालय शमशेर राणाले नेपालको मौद्रिक तथा आर्थिक विकासमा पुर्याउनु भएको योगदानको स्मरण गर्दै गरेको चरणबद्ध प्रवचन कार्यक्रम अन्तर्गत सञ्चालन भएको यो पहिलो प्रवचन कार्यक्रम हो। कार्यक्रममा भारतको रिजर्भ बैंक अफ इण्डियाका गवर्नर शशिकान्त दासले 21औं शताब्दीमा केन्द्रीय बैंकिङ बदलिँदो स्वरूप विषयमा प्रवचन प्रदान गर्नुभएको थियो। प्रवचन प्रदान गर्दै भारतीय गवर्नर दासले विश्वमा विकसित भएको प्रविधिको प्रयोगसँगै केन्द्रीय बैंकहरू आएका चुनौतीहरू सामना गर्दै अघि बढ्नु आवश्यक भएको बताउनुभयो। उहाँले कृत्रिम बौद्धिकताले बैंकिङ क्षेत्रमा समस्या ल्याउन सक्नेतर्फ सजग भएर संचार कार्यलाई समयानुकूल अघि बढ़ाउनु आवश्यक भएको पनि बताउनुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले नेपालको मौद्रिक तथा वित्त नीति मार्फत आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्नुभएका प्रथम गवर्नर हिमालय शमशेर राणाको स्मृतिलाई ताजा राख्न नेपाल राष्ट्र बैंकले श्रृंखलाबद्ध रूपमा प्रवचन कार्यक्रमको आयोजना गरेको बताउनुभयो। त्यस अवसरमा गवर्नर अधिकारीले स्वर्गीय हिमालय शमशेर राणाको योगदानको कदर गर्दै प्रदान गरिएको कदर पत्र उहाँको ज्येष्ठ पुत्र अशोक शमशेर राणालाई प्रदान गर्नुभयो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौँ उपत्यकामा विभिन्न 3 टोली परिचालन गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर N2081 अनुसार विभागले सोमबार काठमाडौँ महानगरपालिका वार्ड नम्बर 25 स्थित न्यूरोडमा रहेको गौतम स्विट्स, महानगरपालिका 24 स्थित चोकमा रहेको स्वस्तिक स्विट्स एण्ड स्न्याक्स, न्यूरोड स्थित कर्नर ताजा गुन्द्रुक भण्डारमा अनुगमन गरेको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिनुभयो। विभागले भक्तपुरको मध्यपुर नगरपालिका 3 स्थित मेहता स्टोर र सोही नगरपालिका 5 स्थित शुभलक्ष्मी जनरल स्टोरमा पनि अनुगमन गरेको छ। नेपाली बजारमा सुनको मूल्यले मंगलबार नयाँ कीर्तिमान कायम गरेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा मंगलबार प्रति तोला 500 रूपियाँले वृद्धि भएको छ।
भुवनाचार्य, अब खेल समाचार।
अखिल नेपाल फुटबलसंघ एन्फाले नेपालमै अर्को महिना आयोजना हुन लागेको साफ महिला च्याम्पियनशीपका लागि प्रारम्भिक टोली घोषणा गरेको छ। महिला राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले मंगलबार 40 सदस्यीय प्रारम्भिक टोली घोषणा गर्नुभयो। प्रारम्भिक चरणमा स्थान बनाउन सफल खेलाड़ी जारी महिला राष्ट्रिय लीगमा व्यस्त छन्। मुख्य प्रशिक्षक तामाङले नेपाल बाहिर खेलिरहेका सावित्रा भण्डारी साम्बा र रेखा पौडेललाई पनि प्रारम्भिक टोलीमा समेट्नु भएको छ। ग्रीस जाने तयारीमा रहेकी एलिजा तुम्बाबे सुब्बा पनि टोलीमा छिन्। साफ महिला च्याम्पियनशीप कार्तिक 1 गतेदेखि 14 गतेसम्म त्रिपुरुष स्थित दशरथ रंगशालामा आयोजना हुँदैछ। महिला साफ च्याम्पियनशीप नेपालमा लगातार 3rd पटक हुन लागेको हो। नेपालले पहिलो पटक सन् 2019 विराटनगरमा र 2 वर्ष अघि काठमाडौँमा साफको आयोजना गरेको थियो। यसअघि 6 मध्ये 5 पटक फाइनल खेल्दा सबै नेपाल उपविजेता भएको थियो। कार्तिक 1 गते दशरथ रंगशालामा शुरू हुने साफ च्याम्पियनशीपको आफ्नो पहिलो खेल नेपालले भूटानसँग कार्तिक 2 गते खेल्नेछ। एन्फा महिला लीगमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले मंगलबार वालिङ नगरपालिका विरूद्ध 8-0 फराकिलो जित निकालेको छ। जिससँगै 8 खेलमा 19 अङ्क जोडेको आर्मी दोस्रो स्थानमा छ। पराजित वालिङ समान खेलबाट 12 अङ्कका साथ 4th स्थानमा छ।
आईसीसी विश्वकप लीग टू त्रिकोणात्मक ओडीआई सीरिज अन्तर्गत नेपाल र ओमान बीचको खेल रद्द भएको छ। क्यानाडाको किङ सिटीमा गैराती तय भएको खेल वर्षाका कारण रद्द भएको हो। अब मौसम आज देशभर सामान्यतया बदलिरही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने र तराई मधेशका केही स्थानमा हावाहुरी समेत आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.1 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर, सापेक्षिक आर्द्रता 91%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20 देखि 22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:30 भयो भने सूर्यास्त भरे साँझ हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको 79 महासभाको साधारण बहसको उद्घाटन सत्रमा सहभागी, राष्ट्र प्रमुख एवं सरकार प्रमुखहरूसँग भेटवार्ता पनि जारी। प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको सकुशल रिहाईका लागि प्रयास गर्न विश्व समुदायसँग परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबाको आग्रह, यसै महिनाभित्र 270.3 मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोड़िने। नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिएको अन्तर्राष्ट्रिय मुद्राकोष आईएमएफको मूल्यांकन, अन्तरिम सरकारलाई पूर्ण रूपमा साथ दिने बंगलादेशका सेना प्रमुखको भनाई र घरेलु मैदानमा अर्को महिना आयोजना हुने साफ महिला च्याम्पियनशीपका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा। बिहान 7 बजेको समाचार सकियो, अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।